नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। प्रत्येक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तरसंवादमा हामीले आम चासोसँग सम्बन्धित समसामयिक सन्दर्भहरूबारेमा विभिन्न व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रममा आजको श्रृंखलाभित्र हामीले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालासँग कुरा गर्ने तयारी गरेका छौं। आज माघ 2 गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस। 1990 सालको माघ 2 गएको महाभूकम्प र 2072 साल वैशाख 12 गते गएको अर्को त्यस्तै विनाशकारी भूकम्पको सन्दर्भ जोडेर माघ 2 गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रूपमा मनाउने गरिएको छ। नेपालको भौगोलिक बनावट र हाम्रो बसोबासको अवस्थासँग भूकम्पीय जोखिमको सन्दर्भ जोडेर आज हामी चर्चा गर्छौ। त्यसका लागि हाम्रो प्रत्यक्ष सम्पर्कमा राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइराला आइसक्नु भएको छ। कोइराला सर, नमस्कार।
नमस्कार।
कुराकानीमा स्वागत छ यहाँलाई। अब माघ 2 गते हामीले भूकम्प सुरक्षा दिवसको सन्दर्भ पारेर विभिन्न कार्यक्रमहरू मार्फत भूकम्पीय सुरक्षाको सन्दर्भबाट हामीले चाल्नुपर्ने कदमहरू, हाम्रो अवस्थाको सन्दर्भ चर्चा गर्ने दिन आज। सबभन्दा पहिला जानकारी गराइदिनुहोस्, यो भूकम्पीय दृष्टिबाट हामीले आजको सन्दर्भमा यो दिवसको सन्दर्भलाई कसरी लिनुपर्छ?
नेपाल विश्वमै उच्च भूकम्पीय जोखिम रहने क्षेत्रहरूमध्ये एउटा क्षेत्रमा पर्दछ। त्यसैले हामीले भूकम्पको सन्दर्भमा अत्यन्त चनाको अथवा सचेत रहनुपर्ने जरुरी देखिन्छ। यहाँ विगतमा सर्वे भने जस्तै 1990 सालमा ठुलो भूकम्प गयो, अब 2045 सालमा पनि ठुलो भूकम्प गएर निकै क्षति पुर्यायो। 2072 गोर्ख भूकम्प त अब हामी आफैले देख्यौँ भोग्यौँ पनि। त्यसैले हामीले चाहिँ भूकम्पबाट बस्नको लागि उच्च सतर्कता अपनाउनु पर्ने जरुरी देखिन्छ।
हजुर, अब 1990 पछिको श्रृङ्खलामा 2045 सन्दर्भ र त्यस यता हामीले यहाँले भन्नुभयो जस्तो गरी प्रत्यक्ष रूपमा चाहिँ बिहोरेको, भोगेको, महसुस गरेको 72 भूकम्प पछि त धेरै कोणबाट हामी चाहिँ सजगता अपनाउनु पर्ने अवस्था छ। यो भूकम्पीय दृष्टिबाट 72 यताको अब मापन गर्ने हिसाबले मैले यो सन्दर्भ यहाँसँग जोड्दैछु। अब तपाईँहरूको चाहिँ संयन्त्रले हामीले कतिपय सन्दर्भमा त्यसका पराकम्पहरूलाई चाहिँ पनि महसुस गर्दै आएको हो। 72 वैशाख 12 यता त्यस यताका भूकम्प जाने चाहिँ एउटा ट्रेन भनौँ, अथवा त्यो भूकम्पको चाहिँ कम्पनको चाहिँ अवस्था, त्यसको प्रवृत्ति कस्तो छ, त्यो पनि सुरुमा जानकारी गराइदिनुहोस् न।
हामीले अब गोर्खा भूकम्प पश्चात पनि हामीले चाहिँ धेरै पराकम्पहरू चाहिँ अनुभव गर्यौँ। अब हामीले चाहिँ अनुभव नगरेका पनि साना साना भूकम्पहरू दैनिक जसो जाने गर्छन् र गोर्खा भूकम्प पछाडि पनि करिब करिब 45,000 जति भूकम्पका चाहिँ परकम्पहरू चाहिँ गएका छन्। र हामी चाहिँ गोर्खा भूकम्प पछाडि पनि निकै ठुला भूकम्पहरू भन्नाले परकम्पहरू नै भनौँ न, गोर्खा भूकम्पका परकम्पहरू चाहिँ अनुभव गऱ्यौँ। त्यसै अब अहिले पनि अहिलेको स्थितिमा पनि करिब करिब 2-2.5% गुणा चाहिँ पहिलाको गोर्खा भूकम्पभन्दा पहिलाको भूकम्पको सङ्ख्याभन्दा 2.5% मतलब गुणा बढी चाहिँ भूकम्पहरू गइरहेको अवस्था छ। त्यसैले हामीले अब नेपालको स्तरमा हेर्ने हो भने हामी चाहिँ भूकम्पबाट सचेत चाहिँ हुनुपर्ने, जुनसुकै बेला पनि हुनुपर्ने देखिन्छ। किनभने भूकम्प एउटा यस्तो चाहिँ प्राकृतिक प्रकोप हो जसको हामीले कुनै पूर्वानुमान गर्न सक्दैनौँ, यसलाई रोक्न पनि सक्दैनौँ। त्यसैले हामीले चाहिँ सबै यसको चाहिँ यसबाट बच्नको लागि चाहिँ यसको चाहिँ क्षति निर्णय गर्नको लागि चाहिँ पूर्व तयारी गर्नुपर्ने देखिन्छ।
जस्तो मापनमा आउँदाखेरि हामीले महसुस गर्ने ढंगका कम्पनहरूको मात्रा अलिकति कम र यहाँले भन्नुभयो जस्तो गरी अब दैनिक जसो हामीले थाहा नपाउने गरी हुने कम्पनहरूको प्रवृत्ति भूकम्पसँग जोडेर हेर्दाखेरि रहने गर्छ, देखिन्छ। यो सन्दर्भमा एउटा आम चासो के भने, ठूलो कम्पन भइसकेपछि त्यसको परकम्पहरू आउने क्रम सामान्य तया हेरेर मान्छेले बुझ्ने गरी भन्दाखेरि यो कहिलेसम्म, कति वर्षसम्म त्यसको असर रहने हो? हामी एउटा ठूलो कम्पन पछिको पराकम्पहरूको चाहिँ प्रवृत्ति कस्तो हुन्छ?
सामान्यतया ठुला भूकम्प गएपछि जति ठुलो भूकम्प गयो त्यसको परकम्प त्यति धेरै लामो समयसम्म आउने देखिन्छ। र हामीले कुनै पनि भूकम्प गइसकेपछि ठ्याक्कै यति वर्षसम्म चाहिँ त्यसको परकम्प आउँछ र त्यसको ठ्याक्कै बन्द हुन्छ भनेर भन्न सकिँदैन। सामान्यतया भूकम्प जति ठुलो भूकम्प गयो त्यसको परकम्प त्यति लामो समयसम्म आउने चाहिँ प्रवृत्ति देखिन्छ। तर यो बिस्तारै घट्दै गएर हामीले चाहिँ त्यो ठुलो भूकम्प आउनभन्दा अगाडिको स्थिति नआएसम्मका भूकम्पहरूलाई त्यसका परकम्प भनियो र त्योभन्दा अघिल्लो ठुलो भूकम्प जानुभन्दा अगाडिको स्थितिमा आइसकेपछि त्यो भूकम्प चाहिँ अब सामान्य रूपमा गयो र त्यसपछि आउने भूकम्पहरू त्यही क्षेत्रमा आए पनि त्यसलाई हामी परकम्प भन्दैनौँ। तर त्यो अहिले चाहिँ नेपालमा चाहिँ गोर्खा भूकम्प जानुभन्दा अगाडि भन्दा करिब करिब 2.5 गुणा बढी भूकम्पहरू आइरहेको हुनाले त्यो क्षेत्रमा हामीले त्यसलाई चाहिँ अहिलेसम्म पराकम्प भनिरहेका छौँ। र यो स्थिति यदि गोर्खा भूकम्पभन्दा पहिलाको स्थितिमा आइसकेपछि अनि बन्द हुने हो, त्यसैले त्यो भूकम्प कहिले बन्द हुन्छ भन्दा पनि त्यसको चाहिँ आउने जुन जति सङ्ख्यामा बढी आइरहेको छ त्यो बढी आउनुभन्दा अगाडिको अवस्थामा अथवा नर्मल अवस्थामा आयो भने मात्रै हामी त्यसलाई त्यसलाई चाहिँ भूकम्प चाहिँ अब त्यस पछाडि आउने भूकम्पलाई हामी चाहिँ परकम्प भन्दैनौँ। त्यसैले हामीले चाहिँ त्यो तुलना गरेर हेर्ने हो त्यसको लागि, त्यसैले ठ्याक्कै यति समयसम्म आउँछ भनेर भन्न सकिने अवस्था चाहिँ हुँदैन।
72 जुन खालको चाहिँ हामीले गोर्खा भूकम्पको चाहिँ असर जुन जुन क्षेत्रमा विशेष गरी देशका चाहिँ 12-14 जिल्लामा चाहिँ त्यसको चाहिँ ज्यादै क्षति पुग्ने गरी चाहिँ त्यो कम्पनको असर हामीले महसुस गरिसके पछाडि जोखिमका दृष्टिले यो क्षेत्रको चाहिँ भू बनोटको अवस्था यहाँको चाहिँ सुरक्षा अप्नाउनु पर्ने सन्दर्भहरूमा धेरै अध्ययनहरू धेरै अनुसन्धानहरू पनि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा भएको अवस्था हो। अब कहिले यो कम्पनको असर अर्को नआउने बेलासम्म यो बन्द हुने नहुने भन्ने कुरा रहँदैन भन्ने सन्दर्भ आइसकेपछि अध्ययनहरू अनुसन्धानहरूले यो क्षेत्रको चाहिँ अवस्था अथवा यसको चाहिँ जोखिमको सन्दर्भमा पनि केही न केही चर्चा गरे होला। तपाईँहरूले बुझ्दाखेरि तपाईँहरूको अध्ययनमा के छ नि अवस्था?
स्वाभाविक रूपमा चाहिँ अब एउटा क्षेत्रमा ठुलो भूकम्प गइसकेपछि त्यतिकै ठुलो भूकम्प फेरि अर्को जानलाई चाहिँ लामो समय लाग्छ। अध्ययन अनुसन्धानले देखाएको हुन्छ र पछिल्लो अध्ययन अनुसन्धानले के देखाएको छ भने गोर्खा भूकम्प गइसकेपछि त्यो भूकम्पको खास असर चाहिँ पश्चिम मतलब दक्षिण तराईमा चाहिँ देखिनु पर्ने हो। त्यो क्षेत्रसम्म चाहिँ हाम्रो चाहिँ यसको असर नदेखिएको हुनाले र अहिले चाहिँ अहिलेको पछिल्लो अध्ययनले काठमाडौँको ठिक मुनि गएर त्यो जुन उताबाट आएको इनर्जी त्यहाँ गएर चाहिँ रोकिएको छ। धेरै अलिकति ठुलो भूकम्प नभएको हुनाले यसले दक्षिणसम्म पुग्न सकेन, जहाँ इनर्जी रिलिज भएर निक्लिनु पर्ने हो त्यसले काठमाडौँको ठिक मुनि चाहिँ आएर त्यसको चाहिँ पराकम्पहरू रोकिएको अथवा इनर्जी स्पेस रोकिएको हुनाले फेरि अर्को भूकम्प जान सक्छ भन्ने अहिलेको पछिल्लो अध्ययनले देखाएको छ। त्यो देखाएको भए पनि ठ्याक्कै कहिले र कत्रो भूकम्प जान्छ भनेर भन्न सक्ने अवस्था चाहिँ छैन। अब काठमाडौँको उसमा चाहिँ ठुलो भूकम्प गइसकेको हुनाले तत्कालै त्यति ठुलो भूकम्प जाला भनेर भन्न सकिने अवस्था पनि छैन। त्यसैले हामीले अब देखिएको अवस्थामा चाहिँ नेपालको गोर्खादेखि पश्चिम देहरादुनसम्म चाहिँ अर्को 515 वर्षदेखि ठुलो भूकम्प नभएको हुनाले त्यतातिर चाहिँ अलिक बढी चाहिँ जोखिम छ। काठमाडौँको हकमा चाहिँ भर्खरै ठुलो भूकम्प गएको तत्कालै ठुलो भूकम्प जाला भनेर भन्न चाहिँ सकिँदैन। तर अध्ययनहरूले चाहिँ त्यो अब काठमाडौँको तल गएर इनर्जी सञ्चित भइरहेको हुनाले अर्को भूकम्प जान्छ कि भन्ने चाहिँ देखाएको छ।
अब मौसमको पूर्व अनुमान गरे जस्तो गरी अब यो प्रकृतिले स्वाभाविक हिसाबले चाहिँ पार्ने प्रभाव अर्को एउटा चाहिँ नै भूकम्प, यसको विषय पूर्व अनुमान गर्ने विज्ञानले चाहिँ त्यो खालको चाहिँ ल्याकत राख्ने अवस्था नभएको हिसाबले एउटा संवेदनशील अवस्था अथवा जोखिमको चाहिँ स्थिति सधैँ विद्यमान रहने हुँदा हामीले यसको उपाय भनेकै सुरक्षा अपनाउनु पर्ने अथवा यो यसको जोखिमलाई चाहिँ मनन गर्नुपर्ने र त्यसको चाहिँ लागि पालन गर्नुपर्ने हाम्रा कतिपय नियमहरूको सन्दर्भ छ। अब हाम्रो बानी कस्तो भने कोइराला सर, धेरै कुराहरू छिट्टै बिर्सिहाल्ने बानी, भूकम्पको असर महसुस भए पछाडिको अवस्थालाई हामीले जोखिमका हिसाबले चेतनाको हिसाबले कतिको चाहिँ पालना गरेका छौं त्यो विषय पनि तपाईँहरूले हेर्नुहुन्छ होला। जसरी अब पुनर्निर्माणको सन्दर्भमा ठूला खालका हाम्रा राष्ट्रिय सम्पदाहरू बनाउने क्रम छ, तिनमा त भएकै होला, हामीले पालना गर्नुपर्ने मापदण्डहरू अनुरूप नै बनेका होलान्। अब आम मान्छेहरूलाई घर बनाउने विषय, व्यक्तिका निजी निवासहरूको पुनर्निर्माण गर्ने सन्दर्भमा पनि अब सुरक्षाको सन्दर्भ र चेतनाको सन्दर्भमा हामी कहाँनिर छौं भन्ने सन्दर्भ पनि तपाईँहरूले हेर्नुभयो होला, त्यो अवस्था पनि अलिकति विश्लेषण गरिदिनुहोस् न।
सामान्यतया अन्तर्गतको भूकम्प मापन तथा शैक्षिक आधार मूल्याङ्कन शाखाले इन्स्ट्रुमेन्टल सिस्मोलोजी गर्छ भन्न खोजेको, भूकम्पको मापन गर्ने र त्यसका चाहिँ डाटाहरू कलेक्ट गर्ने र त्यस सम्बन्धी अध्ययन गर्ने पनि गर्छ। र खासै गरी हाम्रा संरचनाहरू निर्माण गर्ने क्रममा चाहिँ यो चाहिँ धेरै यसो शहरी विकास र भवन निर्माण विभागले गर्ने गर्दछ। हामीले उसलाई चाहिँ उसले चाहिँ विभिन्न क्षेत्रका चाहिँ विशेषज्ञहरू, यस क्षेत्रमा काम गर्ने विशेषज्ञहरू बोलाएर उसले चाहिँ त्यो भवन निर्माण संहिता अथवा अन्य चाहिँ बिल्डिङ कोडहरू भन्छौँ हामी, त्यो चाहिँ उसले भवन शहरी विकास र भवन निर्माण विभागले गर्ने गर्दछ। र उसले चाहिँ सर्वप्रथम 1988 भनेको 2045 सालमा गएको गोर्खा भूकम्प यसरी उदयपुरको भूकम्प पश्चात उसले चाहिँ सब पहिला चाहिँ नेपालको चाहिँ बिल्डिङ कोड बनाएको थियो, त्यो जुन चाहिँ NBC 105/1994 भन्ने नाम दिएको थियो उसले। त्यतिखेर चाहिँ त्यो भूकम्पले भत्काएर असर गरेर अनि भत्किएका घरहरू अथवा मरेका मान्छेहरूको आधारमा चाहिँ अब हामीले चाहिँ यो बिल्डिङ कोडहरू चाहिँ पुरानो भइरहेको जुन बनाउने ऊ त्यो निर्माण भवन निर्माण गर्ने त्यो प्रवृत्ति थियो अथवा त्यो त्यसलाई चाहिँ चेन्ज गर्नुपर्छ भनेर उसले त्यतिखेर चाहिँ नयाँ भवन निर्माण संहिता बनायो। त्यस अनुसार चाहिँ घर बनाउन सबैलाई प्रेरित गर्यो, यो चाहिँ सर्वप्रथम चाहिँ धरानमा लागू भएको थियो। त्यस पछाडि चाहिँ गोर्खा भूकम्प पछाडि पनि अलिकति त्यो क्षतिको ऊ हेरेर अनि सहरी विकास र भवन निर्माण विभागले चाहिँ नयाँ बिल्डिङ कोड बनाएको छ, जसलाई चाहिँ हामी NBC 105/2020 भन्छौँ। त्यसको आधारमा चाहिँ भवन निर्माण बनाउनुपर्छ भनेर चाहिँ हामीले उनीहरूले चाहिँ भवन निर्माणको लागि चाहिँ मतलब भवन निर्माण संहिता अथवा भवन चाहिँ को ढाँचा चाहिँ निर्माण गरेको छ, त्यही अनुसार भवन बनाउनु पर्ने हुन्छ। र अब मैले चाहिँ के भन्न सक्छु भने हामीले चाहिँ 2072 गोर्खा भूकम्प पश्चात चाहिँ हामी एकदमै डरायौँ, तर त्यस पश्चात चाहिँ हामीले तत्कालै सरले भने जस्तै हामीले चाहिँ त्यो भूकम्पका सबै असरहरू चाहिँ बिर्सेर अग्ला अग्ला भवनहरू बनाउने अथवा चाहिँ अव्यवस्थित भवनहरू बनाउने गरेका छौँ। यसले चाहिँ काठमाडौँ उपत्यकामा अत्यन्त जोखिम बढाएको छ र काठमाडौँ उपत्यकामा चाहिँ यी भवन निर्माणले मात्रै होइन अरू कुराहरू पनि जोखिम बढाउने, त्यस जस्तै काठमाडौँ उपत्यकामा चाहिँ यो बस्तीहरूको नजिक चाहिँ यो इन्धन भण्डारण तथा बिक्री केन्द्रहरू पेट्रोल पम्पहरू भएकोले यसले अझै यसले पनि थप जोखिम चाहिँ थपेको जस्तै मलाई लाग्छ। त्यसैले हामीले चाहिँ भूकम्पको धक्का आएको बेला अथवा झड्का आएको बेला मात्रै होइन अरू बेला पनि अत्यन्त सचेत भएर अनि यो हामीले चाहिँ पूर्व तयारी चाहिँ गर्नु जरुरी देख्छु म।
हजुर, अब जसरी विकसित राष्ट्रहरूको सन्दर्भ केलाउँदाखेरि जापान पनि हाम्रो मित्र राष्ट्र जापानमा पनि भूकम्पीय हिसाबले दैनिक जसो त्यहाँ कम्पनको स्थिति महसुस हुँदै गर्दाखेरि पनि मान्छेहरू आफ्नो निर्माण गर्ने जुन ढंगको परिपाटी बसालेका छन् त्यसले गर्दाखेरि उनीहरू अभ्यस्त भएको स्थिति, तर हामीले आफैले आफ्नै निम्ति अप्नाउनु पर्ने कतिपय सुरक्षा सजगताका विषयहरूमा लापरवाही गर्दाखेरि अन्तिममा हुने चाहिँ क्षतिको असरलाई चाहिँ बिर्सिने खालको प्रवृत्तिले गर्दाखेरि पनि चेतनाको सन्दर्भमा निर्माण कार्यसँग जोडेर हेर्दाखेरि अलिकति राष्ट्रिय दृष्टिकोण नै बनाउनु पर्ने अवस्था पनि आज यो दिवस यसको सुरक्षाको सन्दर्भ चर्चा गर्दै गर्दाखेरि हामीले महसुस गर्नुपर्ने होला। यो दिवस मनाउँदै गर्दाखेरि यो सन्दर्भसँग जोडेर तपाईँहरूको सुझाव के रहन्छ?
हामीले कस्तो भने अब अहिले यो भूकम्प सुरक्षा दिवस मनाउन लागेको करिब करिब 2023 भूकम्प सुरक्षा दिवस हो, यसमा हामीले धेरैजसो जनचेतना जगाउने किसिमकै कामहरू चाहिँ गर्दै गरेका हौँ। र हामी कहाँ चाहिँ समस्या कस्तो भयो भने अब हामीले बिल्डिङ कोडहरू 1994 पनि बनायो, मैले अघि भनिहालेँ भवन निर्माण संहिता, अनि त्यो बनाएर त्यसलाई त्यो पनि निर्माण बनायौँ। अब अहिले 2077 सालमा पनि एउटा भवन निर्माण संहिता चाहिँ शहरी विकास र भवन निर्माण विभागले बनाएको छ मैले अघि नै भनिहालेँ, तर त्यो आधारमा पनि हामी फेरि बनाउनु त बनाउँछौँ तर त्यसलाई इन्फोर्स गर्न अथवा इम्प्लिमेन्ट गर्नमा चाहिँ हामी अलिकति हाम्रो कमजोर छ। हाम्रो कमजोर धेरै ठाउँमा छ, हामी कहाँ चाहिँ गर्छौँ घर जलित बनाउने उसले पनि के गर्छ भनेदेखि चाहिँ घर बनाउँदाखेरिमा चाहिँ त्यो भूकम्पीय पद्धति बनाउँदाखेरिमा चाहिँ दुई अथवा पाँचदेखि 10% बढी कस्ट लाग्छ भनेर कस्ट घटाउनलाई पनि घरजनले चाहिँ त्यो जोखिमबाट बस्ने खाला घरहरू नबनाउने। अनि हामी कहाँ चाहिँ धेरै ठाउँमा चाहिँ कमजोरी ग्यासेसहरू चाहिँ अथवा कमजोरीहरू चाहिँ छ। होइन अब इन्जिनियरहरूले पनि घरको नक्सा त उनीहरूले इन्जिनियर बनाउँछन् तर उनीहरूले अब त्यो घर जो चाहिँ घरको निर्माण गर्ने जाने उसले पनि नन इन्जिनियर अथवा चाहिँ त्यो घर नक्सा अनुसार नभएको भवनहरूमा पनि उनीहरूले बनायो भने व्यवस्था गर्ने। अब कहिले कहिले मान्छेले कन्स्ट्रक्सन गर्ने मान्छेहरूलाई दिन्छन्, अब उनीहरूले पनि के गर्छ भने नाफा कम हुन्छ भन्ने हिसाबले के गर्छन् भन्दाखेरि त्यो भवन निर्माण संहिता छलेर चाहिँ समस्या निर्माण गर्ने अथवा चाहिँ मेटेरियलहरू हाल्ने गर्छन्। अब सरकारको तर्फबाट पनि अलिकति कमजोरी के छ भने हामीले चाहिँ भवन निर्माण संहिता बनायौँ तर त्यसलाई चाहिँ एकदम फोर्सफुली लागू गर्नैपर्छ अन्यथा हुँदै हुँदैन भनेर चाहिँ एकदमै प्रेसर गर्न सक्ने अवस्था छैन। हामी कहाँ चाहिँ यस्ता धेरै कुराहरू छन्। अब राजनीतिज्ञहरूले पनि खास अब यो नीति नियम बनाउनेहरू चाहिँ बनाउँछन् तर उनीहरूले पनि के गर्दैन भन्दाखेरि कि भवन निर्माण बनाउँदाखेरिमा चाहिँ संहिता अनुसार नै बनाउनुपर्छ भनेर भन्न चाहिँ उनीहरूले आफ्नो पपुलर भोटहरू घट्ने हिसाबले चाहिँ त्यो पनि त्यति फोर्स गर्न सकेको देख्दैन। त्यसरी हामी कहाँ चाहिँ ल्याप्सहरू चाहिँ धेरैमा छन् तर हामीले यदि सरकारले चाहेर एकदम कडा नियम बनाएरै बनाउनै पर्छ भन्ने गर्यो भनेदेखि चाहिँ हामी अलिकति चाहिँ यो भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ कि जस्तो चाहिँ मलाई लाग्छ।
अलिकति मिलाउने खालको चाहिँ परिपाटी त्यो खालको चाहिँ हाम्रो संस्कारले गर्दाखेरि पनि नियमहरू छन् कार्यान्वयनको अवस्थामा हाम्रो कमजोरी रहन्छ भन्ने कुरा सबै जसो क्षेत्रमा छ त्यो गर्नु हुँदैन भन्ने सन्दर्भ रह्यो। र सँगै अब हामीले 72 भूकम्पको असर त्यसको चाहिँ प्रभाव क्षति जे ढंगको प्रत्यक्ष रूपमा बिहोरेको देखेको अवस्था हो त्यस यता पनि प्रभावित कतिपय क्षेत्रहरूमा जस्तो सिन्धुपाल्चोकमा गएको चाहिँ वर्षामा पहिरो पुर्याएको क्षति कतिपय बस्तीहरू अझै पनि जोखिममा रहने उनीहरूलाई चाहिँ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा पनि त्यो परम्परागत ढंगले बसेका मानिसहरू आफ्नो जन्मथलो छोडेर अन्यत्र सर्न नमान्ने खालको प्रवृत्ति यसले गर्दाखेरि जुन ढंगको एकीकृत योजना अथवा त्यो ढंगको कार्यक्रमहरू हामीले बुन्नुपर्ने बनाउनुपर्ने अवस्थामा पनि तपाईँहरूको सरोकारै नभए पनि कुनै न कुनै ढंगको चासो अथवा तपाईँहरूले चाहिँ काम गर्दै गर्नुभएको अवस्थाले जोडिन्छ होला। समन्वयको पाटोमा यो खालको संवेदनशीलतालाई हामीले 72 यता कतिको परिपालना गरेका छौँ र आगामी दिनमा गर्नुपर्ने कुराहरू के हुन्?
सर भने जस्तै त्यही नै हो। मानिसहरू चाहिँ आफू बसिरहेको थाप थलो छोडेर सजिलै अर्को ठाउँमा जान पनि चाहँदैन, उनीहरूको त्यहाँ अब खेतीपाती हुन्छ त अरू कुराहरू हुन्छ, उनको त्यहाँ एक किसिमको चाहिँ लाइफ स्टाइल बनिसकेका हुन्छ, अर्को ठाउँमा गएर के गर्ने के खाने भन्ने खालको समस्या हुने हुनाले पनि मानिसहरू चाहिँ आफ्नो पुरानो थाप थलो छोडेर हिँड्ने चाहिँ चाहँदैनन्, त्यो एउटा स्वाभाविकै हो। र भूकम्पको के हुन्छ, भूकम्पका असरहरू चाहिँ दुई खालको हुन्छ, एउटा चाहिँ तत्कालीन असर हुन्छ, अर्को चाहिँ दीर्घकालीन असर हुन्छ। र तत्कालीन असरमा के हुन्छ, तत्कालीन भूकम्प केही मिनट अथवा केही सेकेन्ड भूकम्पले हल्लाएर धेरै विनाश गर्छ। र दीर्घकालीन असरमा के देखिन्छ भने त्यो भूकम्पले चाहिँ भित्रको जमिनमा दरार पारेको हुन्छ, जहाँ चाहिँ सरले भने जस्तै त्यो भूकम्प दरार भएको ठाउँमा चाहिँ बर्खामा पानी आउने छिर्दै गर्दाखेरि चाहिँ त्यसको चाहिँ 4-5 वर्षसम्म चाहिँ त्यहाँ चाहिँ पानी छिर अनि पछि चाहिँ के छ त्यहाँबाट चाहिँ पहिरो जाने चाहिँ अब जस्तो अहिले नै देखियो यसपालिको बर्खामा पहिरो जाने हुन्छ। त्यसको लागि चाहिँ अब सामान्यतया हामीले गर्ने भनेको हाम्रो विभागबाट गएर चाहिँ खाने साथीहरू र अरू अन्य साथीहरूले गएर यो क्षेत्र चाहिँ भूकम्पबाट जोखिम छ अथवा यहाँ चाहिँ बस्नु हुँदैन यहाँ पहिरो आउन सक्छ भनेर उहाँहरूले भनेको र बस्तीहरू सार्नुपर्छ भनेको अवस्था चाहिँ हो। तर हामीले चाहिँ इन्फोर्स गरेर एकदम फोर्सफुल्ली चाहिँ सार्न सक्ने अवस्था चाहिँ रहँदैन। अब सरकारका विभिन्न अरू निकायहरूले पनि जस्तै अब यो कुनै प्राधिकरण पनि छ उनीहरूले सबैले गरेर अलिकति चाहिँ सरकारले सहुलियत गरेर उनीहरूलाई अर्को ठाउँमा सार्ने खालको चाहिँ ऊ गर्नुपर्ने हो कि जस्तो लाग्छ मलाई।
असरको कुरा गर्दाखेरि 72 यता कतिपय भूकम्पले धेरै असर नगरेका पहाड़ी इलाकाहरूमा पनि जस्तो परम्परागत ढंगले आउँदै गरेका पानीका मुहानहरू पानीको स्रोतहरू चाहिँ बन्द भएको सुकेको खालको चर्चाहरू पनि रह्यो। धेरै ठाउँमा यसको असर हुँदाहुँदै पनि हामीले यो प्रतिका चाहिँ हाम्रा सजगताका योजनाहरू उपायहरू अवलम्बन गर्नुपर्ने विषयमा एक ढंगको एकीकृत खालको राष्ट्रिय योजना अथवा चाहिँ राष्ट्रिय चासोले त्यसलाई सम्बोधन गर्नुपर्ने विषय पनि होला। जमिनको सामान्य अवस्थालाई परिवर्तन गराइदिएर संवेदनशील स्थितिमा लैदिने हुनाले यो पट्टिको तपाईँहरूको चाहिँ अध्ययन अथवा चाहिँ तपाईँहरूले चाहिँ हेर्नुभएको तपाईँहरूले चाहिँ बुझ्नुभएको अवस्था के छ कोइराला सर?
धेरैसम्म चाहिँ भूकम्प त्यो गोर्खा भूकम्प अथवा त्यसपछि त्यो ठुला पराकम्पहरूले गर्दाखेरिमा धेरैसम्म चाहिँ जमिनको भित्री भागमा चाहिँ खलबलिएर जुन बाटोबाट पानीहरू आइरहेको थियो पानीका मुहानहरू आइरहेको थियो कतिको ठाउँमा चाहिँ ती पानीका मुहानहरू चाहिँ भित्रभित्रै अब त्यो हामीले पकालिए भने चाहिँ भित्रभित्रै छिरेर गएर पानीका मुहानहरू सुकेका अथवा कहीँ हट स्प्रिङ कतै नहेरमा निस्केका अथवा हट स्प्रिङ कुनै ठाउँमा चाहिँ भएका तातो पानीका मुहानहरू सुकेका चाहिँ हामीले चाहिँ देखेका छौँ। यो चाहिँ देखेको कुरा त अब यसलाई एकीकृत समन्वय गरेर अब पनि हामीले ती तरकारी मुहान खोजेर निकाल्न सक्ने अवस्था त रहँदैन, तर एक ठाउँबाट छिरेको पानीहरू अरू ठाउँमा निस्किन्छ। त्यसको लागि चाहिँ अब के गर्न सकिन्छ भनेर चाहिँ अध्ययन चाहिँ गर्नै पर्ने हुन्छ। अहिले ठ्याक्कै यसै गर्नुपर्छ भनेर भन्न सक्ने अवस्था चाहिँ छैन सर।
हामी लगभग कुराकानीको अन्तिम चरणमा छौँ। आज माघ 2 गते भूकम्प सुरक्षा दिवसको चाहिँ सन्दर्भमा यसको जोखिम हाम्रो बसोबासको अवस्थासँग जोडेर कुरा गर्दै गर्दाखेरि आम मानिसहरू पनि यो दिवसको चाहिँ सन्दर्भसँग अथवा यसको चाहिँ मूल उद्देश्यसँग जानकार रहनुपर्छ भन्ने सन्दर्भले नै हामी सरसँगको कुराकानीमा छौँ। अब जनचेतना र तपाईँको चाहिँ एउटा चेतनाको सन्दर्भ जोडेर यो दिवस मनाउँदै गर्दाखेरि आगामी दिनमा हामीले आम रूपमा चाहिँ अवलम्बन गर्नुपर्ने एक खालका जानकारीहरू के हुन सक्छन्, सरहरूको चाहिँ अनुभव सरहरूले गर्दै गर्नुभएको प्रयासको सन्दर्भ जोडेर अलिकति चर्चा गरिदिनुहोस् न।
हामीले के भने अब यो भूकम्प एउटा यस्तो प्रकोप हो जसलाई हामीले न रोक्न सक्छौँ न अहिलेसम्म विश्वमा कोही पनि पूर्वानुमान गर्न सकेको छैन। त्यसैले यो रोक्न र पूर्वानुमान गर्न नसकिने भूकम्पबाट हामीले गर्न सक्ने भनेको यसबाट हुने क्षति न्यूनीकरण गर्न मात्रै सक्छौँ। मैले क्षति नियन्त्रण गर्न सक्नु भनेको हामीले यसको चाहिँ पूर्व तयारी गर्नुपर्छ। पूर्व तयारी भनेको भूकम्प जाँदा के गर्ने, भूकम्प जानु अगाडि के गर्ने र भूकम्प गइसकेपछि के गर्ने भन्ने चाहिँ चेतना राख्ने कुरा हो। यस अन्तर्गत चाहिँ हामीले त्यहाँ भूकम्प जानुभन्दा अगाडि हामीले गर्न सक्ने भनेको भूकम्प जस्तो क्षेत्रमा हामी जो बस्ने हामी झहरीहरू चाहिँ भवन निर्माण गर्दा भवन निर्माण समितिका जुन चाहिँ शहरी विकास भवन निर्माण विभागले बनाएको छ त्यो अनुसारका चाहिँ घरहरू बनाउने र पुराना भइरहेका घरहरू छन् भने तिनीहरूलाई सबलीकरण गर्ने अथवा प्रबलीकरण गर्ने बनाउँछौँ, हामीले बोलियो बनाउने भन्छौँ, त्यो गर्नुपर्ने हुन्छ। तर भूकम्प जानुभन्दा अगाडि अर्को गर्नुपर्ने कुरा जोखिमबाट बचाउनलाई के हो भने हामीले भूकम्प गई जाँदाखेरि चाहिँ जानुभन्दा अगाडि नै कहाँ घर बस्ने, खुला ठाउँ कहाँ छ र घरको पनि बोलियो ठाउँ कहाँ छ भनेर अनि सचेत हुने हो। र भूकम्प गइरहेको अवस्थामा पनि हामी कहाँ चाहिँ भूकम्प जाँदा पनि धेरै मान्छेहरू चाहिँ घरबाट चाहिँ हाम फाल्ने उ गर्ने गरेर चाहिँ मतलब उनीहरू चाहिँ घाइते भएको अथवा उनीहरूको चाहिँ डेथ भएको चाहिँ हामीले भेटेका छौँ। त्यसैले त्यसरी भूकम्पको उसमा चाहिँ दौडिहाल्नु चाहिँ अथवा गर्नु हुँदैन, हामीले सुरक्षित छौँ पहिले आफ्नो राज्य जाने चाहिँ गर्नुपर्दछ। र हामीले चाहिँ के गर्नुपर्छ अर्को भने भूकम्पको झर्का महसुस भएको बेला मात्रै होइन अथवा भूकम्पको झर्का महसुस भएको बेला मात्रै होइन अरू बेला पनि जुनसुकै बेला पनि एकदमै सचेत हुनुपर्दछ भन्न चाहिँ चाहन्छु म। यही नै होला सायद अब हामीले गर्न सक्ने भनेको।
हुन्छ कोइराला सर, समय र विचार सहित आजको यो समय सान्दर्भिक सन्दर्भमा हामीसँग जोडिएर आफ्नो अनुभव सुनाउनु भयो, त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ।
सरलाई पनि धेरै धन्यवाद, ढुक्कमा सधैँ मैले जानेका कुराहरू स्वतः समक्ष राख्ने मौका दिनुभएकोमा यहाँ लगायत यहाँको सम्पूर्ण टिम र चाहिँ नेपाल रेडियो नेपाल परिवारलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद।
हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइराला। आज माघ 2 गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै गर्दाखेरि हामीले यो भूकम्पीय दृष्टिबाट हामीले अपनाउनु पर्ने सुरक्षाका कतिपय उपायहरू र योजनाहरूको सन्दर्भ केन्द्रमा राखेर चर्चा गर्यौं। यसै चर्चा सँगसँगै आजको लागि अन्तर्सम्वादको समय सकिएको छ। कार्यक्रमका प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु। नमस्कार।